FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. ब्राउन सुगर सहित वीरेन्द्रनगरमा चारजना पक्राउ, झण्डै 10 किलो चरेस सहित बर्दियामा एक महिला प्रहरीको नियन्त्रणमा।
महाकाली अञ्चल अस्पतालमा उपचारमा लापरवाही गरेको आरोपमा डाक्टरमाथि हातपात, एक प्रहरी जवान पनि घाइते, हातपात गर्ने 5 जना पक्राउ।
गठबन्धनलाई सिट बाँडफाँट गर्न सकस, दुवै गठबन्धन छलफलमा व्यस्त।
र सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा माघ 5 गतेदेखि हुने, विजेताले 25 लाख पाउने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। लागू औषध ब्राउन सुगर सहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर 1 का कृष्ण थापा, उमेश नेपाली, चौकुने गाउँपालिका वडा नम्बर 8 का अमर राणा र टेकेन बिसी रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट 10 ग्राम 390 मिलिग्राम लागू औषध पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पछिल्लो समय प्रहरीले लागू औषध नियन्त्रणमा सक्रिय भएसँगै लागू औषध प्रयोगकर्ता पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
झण्डै 10 किलो चरेस सहित सेनाले बर्दियामा एक महिलालाई पक्राउ गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको आम्बासा चेकपोस्टमा रुकुम काक्री 6 घर भई अहिले दाङको घोराई उपमहानगरपालिका बस्ने पवित्र पुनलाई चरेससहित पक्राउ गरिएको हो। काठमाडौँबाट धनगढीका लागि छुटेको बस चेक गर्ने क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी पुरी गाउँले उहाँलाई कारवाही प्रक्रिया अगाडि बढाएको भन्दै थप अनुसन्धान थालिने जनाएको छ।
डडेलधुरामा मलामी बोकेर फर्किँदै गरेको ट्र्याक्टर पल्टिँदा 23 जना घाइते भएका छन्। अमरगढी नगरपालिका छडोडाबाट सेती नदीमा शव लगी जलाएर फर्किने क्रममा गन्या पधुरा गाउँपालिका 5 कोराल खोलामा ट्र्याक्टर पल्टिएको हो। ट्र्याक्टरको ट्रली र अगाडिको भाग जोड्ने ठाउँमा भाँचिँदा ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। घाइतेहरूको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो।
डाक्टरको लापरवाहीले शिशुको ज्यान गएको भन्दै मृतकका आफन्तहरूले महाकाली अञ्चल अस्पतालका डाक्टरमाथि हातपात गरेका छन्। भीमदत्त नगरपालिका 1 रौलाटीका 24 वर्षीय सरस्वती विष्टको प्रसुति भएको केही बेरमै शिशुको ज्यान गएपछि विष्टका आफन्तले अस्पतालका डाक्टर सत्यप्रकाश कोइरालामाथि हातपात गरेका हुन्। शिशु जन्मिएको केही बेरसम्म होसमा नआएपछि डाक्टर कोइरालाले मृत घोषणा गर्नुभएको थियो। शिशुलाई मृत घोषणा गरेपछि आक्रोशित भएका विष्टका आफन्तले डाक्टरमाथि हातपात गरेको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशव दत्त अवस्थीले बताउनुभयो। अवस्थीका अनुसार विष्टका आफन्तको कुटाइबाट डाक्टर कोइराला र अस्पतालकै अस्थायी प्रहरी बीटमा कार्यरत प्रहरी जवान प्रताप सिंह भण्डारी घाइते भएका छन्। आक्रोशित समूहको कुटाइबाट डाक्टर कोइरालाको निधार र शिरमा चोट लागेको छ। प्रहरी जवान भण्डारीको टाउकोमा चोट लागेपछि 7 वटा टाँका लगाइएको छ भने प्रहरी जवान भण्डारीलाई थप उपचारको लागि भारत रिफर गरिएको छ। यता डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै महाकाली अञ्चल अस्पतालका स्वास्थ्य कर्मीहरूले ओपिडी सेवा समेत ठप्प पारेका छन्। यसैबीच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्वास्थ्य कर्मी र प्रहरी जवानमाथि हातपात गरेको भन्दै 5 जनालाई पक्राउ गरेको छ। घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा छलफल भइरहेको महाकाली अञ्चल विकास समितिका अध्यक्ष अशोक पाण्डेले बताउनुभयो।
व्यवस्थापिका संसदले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक पारित गरेको छ। त्यसै गरी राष्ट्रिय महिला आयोग विधेयकको संशोधन र न्यायाधीशको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी दुईवटा विधेयक पनि पास गरेको छ। बैठकले प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक पास गरेको हो। उच्च र जिल्ला अदालतको न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक 2074 पनि संसदबाट सर्वसम्मतिले पारित भएको छ। संसदको अर्को बैठक भने आगामी 24 गते बस्ने बताइएको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2074 पारित गरेको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अहिदी प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गरेको हो। आयोगले दलित समुदायका लागि 13.8, आदिवासी जनजातिका लागि 28.7, खस आर्यका लागि 31.2, मधेसीका लागि 15.3% प्रतिनिधित्व गर्ने भनेको छ। यस्तै थारू समुदायको लागि 6.6, मुस्लिमको लागि 4.4% प्रतिनिधित्व हुने गरी उम्मेद्वारको नाम सिफारिस गर्ने व्यवस्था गरेको छ। यस सूचीमा कम्तीमा 50% महिलाको प्रतिनिधित्व व्यवस्था पनि गरिएको छ। आयोगले असोज 29 गते समानुपातिक उम्मेद्वारको बन्द सूची पेश गर्नुपर्ने समय तोकेको छ।
चुनाव नजिकिँदै गर्दा हिजो आज राजनीतिक गफका पनि बाख्रिन थालेको छ। दलहरूलाई चुनावी तालमेल, सिट संख्या बाँडफाँड र उम्मेद्वार क्षणको चटारो छ भने सर्वसाधारणलाई पनि राजनीतिले धेरै थोरै मात्रामा तानेकै छ। अझ दलहरूबीचको पछिल्लो गठबन्धनले झन तरङ्ग ल्याएको छ। प्रमुख दलहरू वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा जुटेपछि यसबारे विभिन्न माध्यमबाट अनेक प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन्। यसबारे दल र नेताहरूबीच मात्र होइन सामाजिक जालहरूमा समेत दोहोरी समेत चल्ने गरेको पाइन्छ। कतिपय त एकअर्कालाई अनावश्यक आरोप र गाली गलोसम्म गर्न समेत पछि परेका छैनन्। यसै सन्दर्भमा हामीले यसरी सामाजिक सञ्जालहरूमा कसैलाई अनावश्यक आरोप र कसैको अनावश्यक चाकरी गर्न प्रवृत्तिलाई तपाईँले कसरी लिनुभएको छ भनी सोधेका छौँ। सुनौ उनीहरूको जवाफ आजको जनआवाजमा।
कुनै पनि कार्यकर्ताले व्यक्तिगत आक्षेप लाग्ने गरी कुनै पनि कुरा गर्नु भनेको त्यो चाहिँ एउटा के हो, गलत हो। सत्य कुरा बोल्नु ठिक हो, तर सत्य कुरा छैन भने झुट्टा बोल्नु त्यो चाहिँ बेठिक हो भनी म भन्न चाहन्छु।
वास्तवमै राम्रो होइन, होइन उनीहरूलाई व्यक्तिगत रूपमा आक्षेप नलगाइ नहुने हामीले त्यस्तो खालको काम गर्न राम्रो हो जस्तो लाग्दैन। त्यही पनि सामाजिक सञ्जाल जस्तो बाटोबाट त्यसरी व्यक्तिगत रूपमा आक्षेप लगाउन बिल्कुल राम्रो होइन।
व्यक्तिगत भन्नाले कसैको प्रष्ट कुरो थाहा पाएर त्यसलाई सुधार्ने हिसाबले भन्नु र सुधार्ने प्रयासमा जानु त राम्रो हो। दोष लाएर मात्रै अर्कालाई दोषी बनाएर आफू सही हुने खालको कुरो कसैले गर्छ भने अझ सामाजिक सञ्जालमा लगाएर पोस्ट गरिदिनु त्यो त नराम्रै नै हो।
यसमा राजनीतिक दलहरूको आआफ्नै खालका सिद्धान्त मान्यताहरू रहन्छन्। आआफ्नै खालका सिद्धान्त मान्यताहरू रहे तापनि यसरी वास्तविक कुराको पहिचान नगरिकन नै कसैलाई उसको व्यक्तिगत रूपमा अथवा पार्टीगत रूपमा आक्षेप लगाउनु राम्रो पक्ष होइन। यदि गरेका कमी कमजोरीहरू छन् भने ती कमी कमजोरी प्रमाण जुटाएर मात्रै उनीहरूलाई भन्नु, उनीहरूलाई चाहिँ सुधारात्मक तरिकाले समालोचना गर्नु राम्रो हो। ती प्रमाणहरू नजुटाइकन कसैको अस्तित्वमा आँचाउने गरिकन उनीहरूको बारेमा टिका टिप्पणीको गरिकन सामाजिक सञ्जालहरूमा ल्याउनु त्यो राम्रो पक्ष होइन।
त्यसको लागि त राजनीतिमा आक्षेप भन्दा पनि तपाईँको कस्तो हुन्छ भने राम्रो व्यक्ति छ भने त्यो व्यक्तिलाई चाहिँ सबैले सम्मान गर्नुपर्छ। राजनीतिमा त्यो जनताले पनि त्यसलाई बुझ्नुपर्छ। कतिपय मान्छेहरू झुक्क्याउने, षड्यन्त्र गर्ने, त्यस्तो झुटो बोल्ने जो छ नि त्यो एउटा गलत प्रवृत्ति हो। त्यसलाई जनताले चिन्नुपर्छ, बुझ्नुपर्छ, त्यो अनुसारले फैसला गर्नुपर्छ।
व्यक्तिगत आक्षेप लाग्ने कुराहरू त्यो पनि किन लगाउने हो र व्यक्तिगत राजनीतिमा, होइन? व्यक्तिगत त हुँदैन, कसैको पनि राजनीति त होइन, त्यो पनि राम्रो होइन। त्यही भएर सामाजिक सञ्जालमा राजनीतिक उसमा आक्षेप लगाउने कुराहरू राम्रो होइन।
कोही कसैलाई आरोप लाग्ने खालका जो कुराहरू छन् त्यसमा पोस्टर, पम्पलेट अथवा ती इत्यादि हुन्छन् नि, त्यो हुनु नै एकदमै नराम्रो कुरो हो। बाहिर आउने र जस्तो देखे त्यस्तो त्यस्तै लेख्या हो, त्यो त्यस्तो हुनु हुँदैन, एकदमै नराम्रो कुरा हो।
यसको लागि मलाई जस्तै फरक फरक दलको पार्टीहरूले अर्को पार्टीलाई चिप लाउन उचित हुँदैन जस्तो लाग्छ मलाई।
हामीसँग छिमेक सरफेर र राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले ब्राउन सुगर सहित वीरेन्द्रनगरमा चारजना पक्राउ, महाकाली अञ्चल अस्पतालमा उपचारमा लापरवाही गरेको आरोप डाक्टरमाथि हातपात, एक प्रहरी जवान पनि घाइते, हातपात गर्ने पाँचजना पक्राउ लगायतको खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेका प्रमुख दलहरूले आवश्यक भन्दा निकै धेरै उम्मेद्वारको नाम सिफारिस गरेका छन्। आकांक्षी धेरै भएपछि धेरै उम्मेद्वारको नाम सिफारिस गर्नु परेको दलहरूको भनाइ छ। प्रतिनिधि सभा र प्रदेशसभाका लागि बाँकी जिल्लाका धेरै दलहरूले उम्मेद्वार केन्द्रमा सिफारिस गरी पठाइसकेको बताएका छन्। नेपाली कङ्ग्रेस बाँकेले प्रतिनिधि सभा र प्रदेशसभाका तथा समानुपातिक गरी 136 जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको कङ्ग्रेस बाँकेका सचिव कपिल देव शर्माले बताउनुभयो। यस्तै नेकपा एमाले बाँकेले पनि बाँकेमा प्रतिनिधि सभा, प्रदेशसभा र समानुपातिक गरी 54 जनाको नाम सिफारिस गरेको छ। त्यस्तै माओवादी केन्द्रले 43 जनाको नाम सिफारिस गरेको छ भने राष्ट्रिय जनता पार्टीले भने सर्वसम्मत रूपमा नाम सिफारिस गरेको बताएको छ। राष्ट्रिय प्रतन्त्र पार्टीले भने आज बैठकपछि भोलिसम्ममा नाम सिफारिस गर्ने जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले जानकारी दिनुभयो।
कोहलपुर नगरपालिका वडा नम्बर 11 को वडा कार्यालय उद्घाटन गरिएको छ। कार्यालयको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्गाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। 11 नम्बरको वडा कार्यालयको स्थापना भएसँगै अब संयुक्त वडा कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। अब भिडभाड पनि कम हुने र काम पनि छिटो छरितो रूपमा सम्पन्न हुने वडा नम्बर 11 का अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो।
सानी त्रिवेणी गाउँपालिका 4 उज्जवले गाउँका 58 वर्षका मन्नामे दर्जीको घरको बारदलीबाट लडेर ज्यान गएको छ। खाना खाएर शौचालय जान लाग्दा घरको बारदलीबाट लडेर दर्जीको ज्यान गएको वडा नम्बर 5 का वडा अध्यक्ष नरेश बमले बताउनुभयो। दर्जी स्थानीय तह निर्वाचनमा सानी त्रिवेणी गाउँपालिका 4 नम्बर वडाको दलित वडा सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजय हुनुभएको थियो।
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र बाँकेले आफ्नो 30 औं केन्द्रीय साधारण सभा नेपालगञ्जमा गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले अपाङ्गता भएका व्यक्तिहरू फरक क्षमता भएको व्यक्ति भएकाले उनीहरूलाई सधैँ सकारात्मक रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो। अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तित्व, नेतृत्व विकासदेखि लिएर रोजगारी सिर्जनामा पनि उपमहानगरपालिका प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो। केन्द्रीय अध्यक्ष महर्जनको सभापतित्व भएको साधारण सभामा 6 वटा जिल्लाका करिब 200 जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
चुनावी तालमेल गर्ने सहमति गरेका कङ्ग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले माओवादीको गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस परेको छ। कुन सिट कहाँ कसरी भागभण्डा गर्ने भन्ने तयार गर्न कार्यदलले अभ्यास गरिरहे को नेताहरूले जनाएका छन्। 60% र 40% आधारमा सिट मिलाउने समझदारी गरेका एमाले माओवादीको गठबन्धन त्यसअनुसार कहाँ कुनले लिने भन्नेमा निर्णय गर्न दुवै दललाई समस्या परेको छ। कार्यदलका संयोजक एमाले महासचिव ईश्वर पोखरेलले सिट मिलाउने प्रयास जारी रहेको बताउनुभयो। कार्यदल स्तरको बैठकलाई निष्कर्षमा पुर्याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न माओवादीले प्रस्ताव गरेको थियो। आज बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने संयोजक पोखरेलले बताउनुभयो। विशेष गरी दुई विषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच रहेको छ। 3 दिनभित्र सिट बाँडफाँडको आधार तय गर्ने भनिएको छ। प्रारम्भिक गृह कार्य अनुसार जित सुनिश्चित हुने उम्मेद्वार र क्षेत्र छान्ने तथा 2070 को संविधान सभा र 2074 को स्थानीय तह चुनावको मतपरिणाम विश्लेषण गरेर क्षेत्र छुट्याइनेछ। यस्तै नयाँ शक्तिले भने 15% को हिस्सेदारी खोजेको छ। एमाले र माओवादी केन्द्र भने 33 सिट दिन तयार छैनन्। उनीहरू आन्तरिक छलफललाई तीव्र पारेका छन्।
यता राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले कङ्ग्रेस नेतृत्वको गठबन्धनमा प्रतिनिधि सभाको लागि 55 सिटको दावी गरेका छन्। कङ्ग्रेस नेतृत्वको गठबन्धनमा 6 दल रहेका छन्। उनीहरूमध्ये राजपा र संघीय फोरमले साझा उम्मेद्वार उठाउने सहमति छुट्टै गरेका छन्। सहमतिमा गठबन्धनमा उनीहरूले बार्गेनिङ पावर बढेको नेताहरूले समेत बताएका छन्। राजपा नेताहरू र सङ्घीय फोरमका अध्यक्ष उपेन्द्र यादव बीच छलफल भएको थियो। कङ्ग्रेस नेतृत्वको गठबन्धनको कार्यदलमा भने राजपाका सर्वेन्द्रनाथ शुक्ला र सङ्घीय फोरमका रामशरण यादव रहनु भएको थियो। प्रदेश नम्बर 2 मा 32 मध्ये 24 सिट आफूहरूले पाउनुपर्ने उनीहरूको दावी रहेको छ। यो सहमति गरेमा कङ्ग्रेसको भागमा 8 सिट बाँकी रहन्छ। यस्तै प्रदेश नम्बर 1 को झापामा 1, मोरङमा 2, सुनसरीमा 2 सिट दावी गरिएको छ। प्रदेश नम्बर 5 का साथै प्रदेश एकका पहाडी जिल्लाहरूमा दुई दलले सिट दावी गरेका छन्। राजपा र फोरमले प्रदेशसभामा पनि प्रत्यक्षतर्फ देशभर 330 मध्ये 131 सिटमा दावी गरेका छन्।
अछामको मल्लेक गाउँपालिका 3 का 400 घरधुरी जग्गा धनी लालपूर्जाबाट अहिले पनि वञ्चित रहेका छन्। जग्गाको पुनः नापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपूर्जा लगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भएको हो। अछामको पुनः नापी कार्य भएसँगै 2071 विशेष नापी अछामले नाप नक्सा कार्य सम्पन्न भएपछि लालपूर्जा पाउन नसकेको स्थानीय हेमराज शाहले बताउनुभयो। लालपूर्जा पाउने वातावरणका लागि विभिन्न निकायसँग पहल गर्दा पनि कसैले चासो नदिएको उहाँको भनाइ छ। जग्गानापी भएर पनि दर्ता नभएका कारण स्थानीय विभिन्न सरकारी सेवा सुविधाबाट वञ्चित रहेका छन् भने राज्य कोषलाई पनि वार्षिक लाखौँ रकम नोक्सानी भइरहेको छ। स्थानीय खड्क बहादुर शाहले लालपूर्जा नहुँदा सामान्य कृषि ऋण लिनबाट पनि आफूहरू वञ्चित हुनु परेको गुनासो गर्नुभयो। नापनक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपूर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सियाराम ठाकुरको भनाइ छ। पटक पटक विभिन्न सरकार भएकासँग परामर्श गर्दा पनि लालपूर्जा दिन नसकेको र मन्त्रालयबाट आदेश नआउँदासम्म केही गर्न नसकिने ठाकुरको भनाइ छ।
हामीसँग विदेश र खेल खबर बाँकी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथ चन्द नगरपालिका एक गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा हालसम्म 7 लाख रुपियाँ सङ्कलन भएको छ। महोत्सव मूल आयोजक समितिले गत 15 गतिदेखि अहिलेसम्म 7 लाख रुपियाँ सङ्कलन भएको जनाएको छ। वडा अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक भुवनराज भट्टले महोत्सवमा सबैभन्दा बढी वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले 1,25,000 दान गरेको बताउनुभयो। नगर प्रमुख नरेन्द्र थापा, दशरथ चन्द नगरपालिका 2 का वडाध्यक्ष रत्नबहादुर बोहरा र मुसियाचौर बजारका व्यापारी वीरेन्द्र भट्टले जनै 51,000 रकम दान गरेको उहाँले बताउनुभयो। महोत्सव आउँदो 29 गतेसम्म सञ्चालन हुनेछ।
भेरी खबरमा अब एउटा विदेशको खबर। यमनमा गएको करिब 4 महिनादेखि फैलिएको हैजाबाट 2,151 ज्यान गएको पुष्टि भएको छ। गएको अप्रेलदेखि अहिलेसम्म मृत्यु हुनेहरूको संख्या 2,151 पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यमनका 23 प्रान्तमध्ये 22 प्रान्तमा हैजा फैलिएको थियो। हैजाबाट कुल 8,626 बिरामी भएको विश्व स्वास्थ्य संगठनमा जारी विज्ञप्तिमा जनाइएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गत हप्ता मात्र यस वर्षको अन्त्यसम्म झण्डै 10,00,000 हैजाले सताउने अनुमान गरेको थियो। यमनमा 2.5 वर्षदेखि युद्ध चलिरहेको छ। युद्धका कारण खानेपानी तथा सरसफाई सम्बन्धी संरचना क्षतिग्रस्त भएका छन्। अनेक संरचनाहरूमा क्षति पुगेकाले यमनमा अहिले 1,50,00,000 नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्बन्धी सेवाको समेत अभाव रहेको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी माघ 5 गतिदेखि आयोजना हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले अक्सुङमा आधारित राष्ट्रिय T20 प्रतियोगिता दोस्रो संस्करणको आयोजनाको मिति सार्वजनिक गरेको हो। प्रतियोगिताको विजेताले 25,00,000 पुरस्कार पाउनेछ भने उपविजेताले 10,00,000 तथा तेस्रो हुनेले 3,00,000 र चौथो हुनेले 2,00,000 पाउनेछ। पुरस्कार राशि पहिलो संस्करणभन्दा 10,00,000 बढाइएको छ। यस्तै म्यान अफ द सिरिजको अपाचे मोटरसाइकल तथा प्रत्येक खेलमा म्यान अफ द म्याच 10,000 पुरस्कार पाउने आयोजकले जनाएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यो प्रतियोगितामा बढीमा 8 टोली सहभागी रहने पनि जनाएको छ। अघिल्लो संस्करणमा 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी टोलीको घोषणा र खेलाडी छनौट मङ्सिरमा गरिनेछ।
पाल्पामा जारी प्रदेश स्तरीय T20 च्याम्पियन क्रिकेट प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब कपिलवस्तु र प्रोफेसनल क्रिकेट क्लब पाल्पा फाइनलमा प्रवेश गरेका छन्। हिजो भएको सेमी फाइनलको पहिलो खेलमा लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले मिशन क्रिकेट क्लब पाल्पालाई 4 विकेटले पराजित गरेको हो। त्यस्तै प्रोफेसनल क्रिकेट क्लब पाल्पाले बोटवल युथ क्लब रूपन्देहीलाई 7 विकेटले पराजित गरेको छ। प्रतियोगिताको फाइनल भने आज बिहान 11 बजे सुरु हुनेछ। विजेताले 60,000 रुपियाँ र उपविजेताले भने 30,000 रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
खेलकै अर्को प्रसङ्गमा पोल्यान्ड आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ। युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ईमा रहेको पोल्यान्ड गैराती भएको समूह चरणको अन्तिम खेलमा मन्टेग्रोनलाई 4-2 हराउँदै विश्वकप स्थान पक्का गराएको हो। 32 देश सहभागी रहने विश्वकप छनौटमा हुने पोल्यान्ड 14 टिम रहेको छ। समूह ई अन्तर्गत नै डेनमार्कले रोमानिया तथा आर्मेनियाले कजाकस्तानसँग समान 1-1 बराबर खेलेका छन्। डेनमार्कको समूह दोस्रो स्थान रहँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
ब्राउन सुगर सहित वीरेन्द्रनगरमा 4 पक्राउ, झण्डै 10 चरेस सहित बर्दियामा 1 प्रहरीको नियन्त्रणमा।
महाकाली अञ्चल अस्पतालमा उपचारमा लापरवाही गरेको आरोपमा डाक्टरमाथि हातपात, 1 प्रहरी जवान पनि घाइते, हातपात गर्ने 5 पक्राउ।
गठबन्धनलाई सिट बाँडफाँड गर्न सखस, दुवै गठबन्धन छलफलमा व्यस्त।
र सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करण माघ 5 हुने, विजेताले 25 हात पार्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुनेछ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।